ये बयान आपकी खिदमत में www.muftiahmedkhanpuri.com की तरफ से पेश किया जा रहा है।
अल्हम्दुलिल्लाह अल्हम्दुलिल्लाह नहमदुहु व नस्तईनुहु व नस्तगफिरुहु व नुमिनु बिही व नतवक्कलु अलैह ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم والفجر وليال عشر وقال تعالى نور عند الله اثنا عشر شهرا في كتاب الله يوم خلق السماوات والأرض منها أربعة حرم فلا تظلموا فيهن أنفسكم وعن عبد الله بن عباس رضي الله تعالى عنهما قال قال النبي صلى الله تعالى عليه وسلم ما من الأيام العمل الصالح فيهن أحب إلى الله من أيام الأشر قالوا ولا الجهاد في سبيل الله يا رسول الله قال ولا الجهاد في سبيل الله إلا رجل خرج بنفسه وماله ثم لم يرج من ذلك بشيء أو كما قال عليه الصلاة والسلام چونکہ ذوالحجہ کا چاند کل یا پرسوں ہونے والا ہے اور ذوالحجہ کا پہلا عشرہ آیا ہی چاہتا ہے اس لیے آج درس قرآن کے بجائے ذوالحجہ سے متعلق جو مفید باتیں ہیں وہ آپ کی خدمت میں پیش کرنا چاہتا ہوں سورہ والفجر کی شروع میں اللہ تبارک و تعالیٰ نے قسم کھائی ہے قسم ہے صبح کی ولیالی نشرین اور دس راتوں کی یہ صبح جس کی قسم کھائی گئی ہے کون سی صبح ہے اس سلسلے میں تین باتیں کہی گئی ہے ایک تو جیسا حضرت علی حضرت عبداللہ ابن عباس اور حضرت عبداللہ ابن زبیر رضی اللہ تعالیٰ عنہم سے منقول ہے کہ روزانہ کی جو صبح صادق طلوع ہوتی ہے وہ مراد ہے اس لیے کہ روز طلوع ہونے والی فجر گویا ایک نیا پیغام اور نیا انقلاب لے کر کے آتی ہے دنیا میں اور اسی کی اللہ تبارک و تعالیٰ نے اس آیت کے اندر قسم کھائی. اور ایک قول حضرت عبداللہ ابن عباس رضی اللہ تعالیٰ عنہما سے منقول ہے, جو حضرت مجاہد سے بھی نقل کیا گیا ہے, کہ اس سے مراد محرم کی پہلی تاریخ کی صبح صادق ہے. گویا اسلامی سال جو شروع ہوتا ہے پہلا دن, اس کی صبح صادق مراد ہے. اور تیسرا قول یہ بھی حضرت عبداللہ ابن عباس رضی اللہ تعالیٰ عنہما سے منقول ہے, اور بھی دیگر ائمہ تفسیر سے یہ بات نقل کی گئی ہے, کہ اس سے مراد دسویں ذی‌الحجہ کی صبح صادق ہے, یوم النحر کی. اس لیے کہ اسلامی تاریخ اور کیلنڈر میں قاعدہ اور اصول یہ ہے کہ گزشتہ رات کو آنے والے دن کے تابع قرار دیا جاتا ہے. جیسے آج کی رات ہے تو کل 29 ذوالقعدہ ہے, تو یہ رات 29 ذوالقعدہ کی رات کہلائے گی, کل جو دن آ رہا ہے. تو کل آنے والے دن کی رات وہ پہلے آتی ہے, وہ اس کے تابع قرار دی گئی ہے. لیکن یہ جو دسویں ذی‌الحجہ یوم النہر ہے, اس میں اس کی جو رات ہے اس سے پہلے والی, وہ اس دن کے تابع نہیں ہے, بلکہ وہ گزشتہ دن یعنی نویں ذی‌الحجہ جو یوم عرفہ ہے, اس کو اس کے تابع قرار دیا گیا ہے. اس لیے کہ حجاج جو حج کرنے کے لیے جاتے ہیں تو نویں ذی‌الحجہ کو عرفات کے اندر وقوف ہوتا ہے, جو جس کا وقت شروع ہوتا ہے ظہر کے بعد سے زوال سے. تو ویسے اس کا مسنون طریقہ تو یہ ہے کہ زوال کے بعد ظہر کے اور عصر کی نماز ایک ساتھ پڑھ کر کے اگر اس کے شرائط پائے جاتے ہیں وقوف شروع کریں گے تو وہ غروب آفتاب تک, اور غروب آفتاب کے بعد پھر عرفات سے مزدلفہ کے لیے چلیں گے. لیکن اگر کسی اللہ کے بندے کو اس وقت میں عرفات کے اندر ٹھہرنے کا موقع نہیں ملا, سواری کے دیر سے آنے کی وجہ سے ہوائی جہاز لیٹ ہو گیا, اور وہ جدہ اترا ہی نویں تاریخ کی شام کو مغرب کے وقت, جبکہ لوگ وہاں سے نکلتے ہیں کہاں سے, عرفات سے, تو اس کے لیے شریعت نے اجازت دی ہے کہ بھائی بھلے رات ہو گئی, تم جاؤ عرفات میں صبح صادق سے پہلے تک, اگر عرفات میں وقوف کر لو گے تو آپ کا حج درست ہو جائے گا. گویا اس رات کو جو نویں ذی‌الحجہ کے بعد آ رہی ہے, اس کو حاجیوں کے حج کا لحاظ کرتے ہوئے شریعت مطہرہ نے بجائے دسویں تاریخ کو کے تابع بنانے کے نویں کے تابع. گویا نویں ذی‌الحجہ کو دو راتیں ملی, اگلی رات تو اس کی اپنی ہے ہی, اور یہ جو دسویں ذی‌الحجہ والی رات ہے وہ بھی اس کو دے دی گئی, اور دسویں ذی‌الحجہ کا دن بغیر رات کے رہ گیا. اور اس کی جو صبح آتی ہے صبح صادق, وہ گویا ایک امتیازی صبح ہے, ایسی صبح کہ اس کو رات نہیں ملی. اس کی اسی امتیازی شان کے پیش نظر اللہ تبارک و تعالیٰ نے قرآن کے اندر اس صبح صادق کی قسم کھائی, قسم فجر کی یعنی صبح صادق, اور قسم ہے دس راتوں کی. اب یہ دس راتیں کون سی, تو اس کے متعلق تقریباً سب کا اتفاق ہے کہ اس سے یہ ذوالحجہ کے دس دن مراد ہیں. عربی زبان کے اندر لفظ لیل دن کے لیے بھی بولا جاتے ہیں, گویا ہم جو بولتے ہیں فلاں جگہ ہم میں چار دن رہ کر کے آیا, تو ہم لفظ دن بولیں گے اردو میں گجراتی میں بھی, لیکن اہل عرب جب کسی جگہ چار دن کے قیام کو بتلانا چاہیں گے تو چار راتیں بولتے ہیں, ان کا عرف یہی ہے. تو بہرحال یہاں لیالین عشرین سے یہ ذوالحجہ کے پہلے 10 دن مراد ہیں یا شرح ذوالحجہ. اسلام میں اس کی بڑی فضیلت ہے. دیکھو اسلامی کیلنڈر کے مختلف مہینوں اور مختلف دنوں میں اللہ تبارک و تعالیٰ کی طرف سے مختلف عبادتیں مشروع کی گئی, جاری کی گئی. جیسے اللہ تعالیٰ نے نماز کو فرض کیا ہے, نماز کا تعلق تو اوقات سے ہے. روزے فرض کیے, روزے کا تعلق جو ہے وہ دنوں سے ہے, مہینہ, ایک مہینے کے روزے. کون سے مہینے کے؟ رمضان کے. رمضان کے مہینے کو روزوں کی ادائیگی کے لیے خاص کیا گیا. کوئی آدمی اگر رمضان کو چھوڑ کر کے فرض روزے کے طور پر جو ہے شعبان میں, رجب میں, ذوالقعدہ میں, ذوالحجہ میں چار پانچ مہینے روزے رکھ لے تو بھی فرض ادا نہیں ہوا. فرض تو رمضان میں ادا ہوتا ہے. فرض ادائیگی کی ادائیگی کے لیے اللہ تعالیٰ نے رمضان کے مہینے کو مقرر کیا. اگر وہ فوت ہو گیا, چھوٹا ہے, تو قضا اس کی بعد میں کی جا سکتی ہے, لیکن ادائیگی کا وقت وہی ہے. اسی طرح رمضان کے مہینے میں کچھ اور عبادتیں بھی اللہ نے رکھی ہے. جیسے رمضان کے آخری عشرے میں نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم بڑے اہتمام سے اعتکاف فرماتے تھے. آپ نے اپنی پوری حیات طیبہ میں اعتکاف کا بڑا اہتمام کیا, بلا کسی عذر کے کبھی اس کو چھوڑا نہیں ہے. آپ کے بعد صحابہ بھی اس کا اہتمام کرتے رہے, اور فقہاء نے بھی رمضان کے آخری عشرے کے اعتکاف کو سنت موقعہ علی الکفایہ قرار دیا ہے. اسی طرح رمضان کے آخری عشرے میں ایک رات ہے جس کو لیلۃ القدر کہتے ہیں, جس کی فضیلت میں قرآن پاک میں پوری ایک سورت سورہ قدر انا انزلنا فی لیلۃ القدر نازل ہوئی, جس میں بتلایا گیا اس رات میں کی گئی عبادت ہزار مہینوں میں کی گئی عبادت سے بھی بڑھ کر کے. اور یہ رات جیسا کہ حدیثوں سے معلوم ہوتا ہے رمضان کے آخری عشرے میں آتی ہے. تو گویا یہ مہینے کی خصوصیت, عشرے کی خصوصیت, رات کی خصوصیت, اسی طرح اور دنوں میں بھی اور مہینے بھی ایسے ہیں جن میں شریعت نے کچھ مخصوص احکام دیے ہیں. رمضان کا مہینہ پہلا جب چاند, عید کا چاند نکلے گا, تو عید کا چاند جو ہے وہ شوال کی پہلی تاریخ ہے. بس پہلا چاند شوال کا طلوع ہوتے ہی وہ حج کے مہینے شروع ہو جاتے ہیں. قرآن میں آئے باری تعالیٰ کا ارشاد, الحج جو اشہروں معلومات, حج مقررہ مہینوں کے اندر کیا ادا, تین مہینے جو ہیں شوال, ذوالقعدہ اور ذوالحجہ, یہ حج کے مہینے کہلاتے ہیں. البتہ ذوالحجہ کے 13 دن کہلاتے ہیں, اس کے بعد نہیں, حج کا یہ ختم ہو جاتا ہے. ان 13 دن کو ہی اس اتنے دنوں کو ہی مہینے کے حکم میں شمار کر لیا. اور جیسا کہ میں نے آیت کریمہ آپ کے سامنے تلاوت کی, چار مہینے ایسے ہیں جن کو اشہر حرم قرار دیا گیا, منہا اربعت حرم. اللہ تبارک و تعالیٰ نے اسلامی سال کو جو ہے قمری سال کو 12 مہینے کا بنایا. قرآن میں باری تعالیٰ کا ارشاد ہے کیا, ان عدت الشہور عند اللہ 12 شہرا, مہینوں کی تعداد اللہ کے یہاں 12 مہینے ہیں, یعنی گویا سال کے 12 مہینے. حضور اکرم صلی اللہ تعالیٰ علیہ وسلم نے حجۃ الوداع کے موقع پر اسی کو فرمایا تھا کہ الزمان قد استدار کحیاتہ یوم خلق السماوات والارض, اللہ تعالیٰ نے زمین و آسمان کو جب پیدا کیا تھا اس دن جو حساب مہینوں کا شروع ہوا وہی حساب آج بیٹھا ہے, آیا ہے اس میں حساب میں. اور السنہ تو اسنا عشر شہرن, سال جو ہے وہ 12 مہینے کا ہے, اور ان میں سے 4 حرمت والے مہینے. وہ تو قرآن میں بھی باری تعالیٰ نے فرمایا کہ ان عدت الشہور عند اللہ 12 شہرن فی کتاب اللہ, یعنی لوہے محفوظ میں, ازل سے, ابھی تو آسمان و زمین پیدا نہیں کیے گئے تھے تب سے اللہ نے یہ فیصلہ کر دیا. چونکہ بعد میں लोगों ने साल के हिसाब में गड़बड़ करना शुरू किया था और साल को बजाय 12 महीनों के कभी एक महीने का इजाफा कर देते थे। जैसे हमारे यहाँ ये विक्रमी कैलेंडर जो चलता है उसमें वो 3 साल के अंदर 1 महीने का इजाफा कर देते हैं अधिक मास के नाम से। पहले ये कमरी विक्रमी कैलेंडर भी कमरी है, शमशी नहीं है, और ये ईसवी कैलेंडर जो है वो शमशी है। हमारा इस्लामी कैलेंडर जो है वो भी कमरी है। तो ये अरब जो है कमरी कैलेंडर के अंदर भी इसी तरह गड़बड़ करते थे, उसको शमशी कैलेंडर के मुताबिक बनाने के लिए हर 3 साल में 1 महीने का इजाफा किया जाता था। उसका कुरान ने उसको मना कर दिया कि नहीं, साल तो 12 महीने। कुरान ने कमरी साल चलाया ही है इसलिए कि अल्लाह ने अल्लाह की मसलियत और हिकमत इस बात की मुतकाजी थी कि शरीयत के अहकाम की सारी सहूलतें पूरे साल में घूमती रहीं। देखो अंग्रेजी साल का हिसाब तो ऐसा है कि गर्मी के महीने तो मई जून जुलाई, सारा साल से जब से ये कैलेंडर चल रहा है मई जून जुलाई यही गर्मी के कहलाएंगे। सर्दी के प्रकार दिसंबर जनवरी फरवरी। तो शमसी साल के अंदर मौसम मुतय्यन है, कमरी साल में मुतय्यन नहीं। अल्लाह ताला ने रमजान कमरी साल के एतबार से रखा तो उसमें ऐसा निज़ाम है कि कमरी साल घूमता रहता है। तो रमजान कभी गर्मियों में आएगा, कभी सर्दियों में आएगा, कभी बारिश में आएगा। वह रोज़ों की फजीलत मुख्तलिफ मौसमों के एतबार से हासिल होगी। इसी तरह ये हज जो है, हज के महीने भी ये रखे, शव्वाल, ज़ुल्क़ादा और ज़ुल्हिज्जा। ज़ुल्हिज्जा में हज के अय्याम भी हैं। हज जो है ज़ुल्हिज्जा के इन 5 दिनों के अंदर होता है। तो ज़ुल्हिज्जा कमरी का महीना होने की वजह से, सान का महीना होने की वजह से साल भर में घूमता रहता है। तो हज कभी गर्मियों में आएगा, कभी सर्दियों में आएगा, कभी बारिश के ज़माने में आएगा, मुख्तलिफ मौसमों में आता है। वह हर मौसम का लुत्फ उस इबादत के अंदर क्या होगा, हासिल होगा। अगर मान लो कि रमज़ान का महीना गर्मियों ही में आता तो लोग परेशान हो जाते हैं कि ये हर साल लंबे रोज़े और गर्मी बर्दाश्त करने की। लेकिन अल्लाह ताला ने निज़ाम, इबादत का निज़ाम जो है वो जोड़ा है किसके साथ, कमरी। और फिर कमरी महीने में दूसरी हिकमतें भी हैं। देखो शमसी महीने का हिसाब कोई जाहिल आदमी समझ नहीं सकता, वो तो कैलेंडर उसको बताएंगे कि ये शुरू हुआ, ये महीना ख़त्म हुआ। तो कमरी महीने का हिसाब सीधा है, चांद निकला 1 तारीख, समझाया कि नहीं। अब वो 1 महीने तक चलेगा, महीने के आखिरी हिस्से में 2 दिन या 1 दिन चांद छुपा रहता है, फिर नया चांद शुरू हुआ तो नया महीना शुरू हुआ। तो गोया ये चांद का महीना एक ऐसा कुदरत ने रखा है कि जाहिल लोग भी जो हिसाब किताब से और इन चीज़ों से वाकिफ नहीं है वो भी आसानी से उसको समझ सके। दूसरी बात कि जहाँ जिन इलाकों के अंदर 6-6 महीने के दिन हैं, 6-6 महीने की रातें हैं, तो वहाँ क्या है, 6 महीना दिन तो सूरज ही नज़र आ रहा है, समझा है कि नहीं, दिन ही दिन है, 6 महीने की रात तो रात ही रात है। लेकिन वहाँ जहाँ 6 महीने का दिन है वहाँ भी और रात है वहाँ भी, चांद रोजाना दिखेगा। चांद का चक्कर अल्लाह ने ऐसा बनाया है, सूरज तो 6 महीने तक नजर नहीं आता, सूरज तो 6 महीने तक आया और 6 महीने नजर नहीं आएगा, बंद रहेगा। लेकिन चांद, चांद को इस तरह अल्लाह ने घुमाया है कि वो वहां भी बराबर नजर आता रहेगा। तो गोया जिन 6 महीने की रातों में भी लोगों को पता चलेगा कि तारीख कौन सी चल रही है। तो ये अल्लाह का एक निज़ाम है। इस्लामी हिसाब को कमरी हिसाब के साथ इसीलिए अल्लाह ताला ने जोड़ा कि लोगों के लिए आसानी हो जाए, देहात के रहने वाले भी आसानी के साथ उसको समझ सकें। तो बहरहाल ये इस्लाम अलहज जो शुरू मालूमात, हज के महीने 3 रखे, उसमें हज के दिन 5 रखे हैं, 8, 9, 10, 11 और 12 और 13 भी है ना, 8 से 12 और ये हुरमत वाले महीने 4 रखे हैं, उसमें ये ज़ुल्हिज्जा आता है। ज़ुल्हिज्जा की ये 10 दिन है उसकी बड़ी अहमियत है इस्लाम के अंदर। इन्हीं दिनों के अंदर जो है हज के दिन भी आते हैं, ये 5 दिन 8, 9, 10, 11 और 12, और कुर्बानी के दिन भी इसी में आते हैं 10, 11 और 12। देखो ये हज और कुर्बानी ये दो इबादतें ऐसी, बाकी देखो नमाज है, नमाज अल्लाह ने 5 वक्त की फर्ज की, फजर, जोहर, असर, मगरिब, ईशा। लेकिन इन फराइज के अलावा कोई आदमी नफल जब चाहे पढ़ सकता है रात को दिन में, अलबत्त जो 2-3 वक्त ऐसे हैं मकरूह करार दिए गए उन वक्तों में, वो भी थोड़ी देर के लिए नफल नहीं पढ़ सकता, बाकी आप 24 घंटे में नफल जब चाहो पढ़ लो। रोजे फर्ज रोजे अल्लाह ने रखे कायम है रमजान में, लेकिन रमजान के अलावा साल भर में बाकी 11 महीने में भी कोई रोजे रखना चाहे रख सकता है। हज के लिए अल्लाह ताला ने ये जो 5 दिन मुतय्यन किए, फर्ज हज जिस पर है वो भी इन्हीं दिनों में करेगा, और जिसको नफल हज करना है वो भी इन्हीं 5 दिनों, हज इन 5 दिनों के अलावा नहीं हो सकता। ये बात समझ आई कि नहीं बात? इसी तरह कुर्बानी, कुर्बानी के ये जो 3 दिन मुतय्यन किए गए, ये कुर्बानी एक ऐसी इबादत है कि साल भर में इन 3 ही दिनों में वो अदा की जा सकती, जिन पर वाजिब है वो भी, और जो नफल कुर्बानी करना चाहते हैं वो भी इन 3 दिनों में। ऐसा नहीं कि भाई नफल कुर्बानी आप साल भर में जब चाहे करो, ऐसा नहीं कि नफल हो जाओ आप जब चाहो साल भर में करो, नहीं। वकूफ़ अरफात का वक्त मुकर्रर है, 9वीं ज़िलहिज्जा को जवाल के बाद से वकूफ करना है, उसके अलावा साल के 359 दिनों में अरफात का मैदान खाली पड़ा हुआ है, और आप वहां जाकर के खेमे डाल के पड़े रहो तो भी एक सवाब एक नेकी भी नहीं मिलेगी वकूफ के नाम से, समझा है कि नहीं? तो कहने का हासिल ये जमरात हैं, वो शैतानों को कंकरियां मारी जाती है 10, 11 और 12 3 दिनों के अंदर। तो इन 3 दिनों के अलावा में वो खंभे वहीं के खड़े वहीं खड़े हैं, कोई ढेर सारी कंकरियां लेके काम है तो अभी एक नेकी भी मिलने वाली नहीं है। तो बहरहाल ये हज की इबादत के लिए अल्लाह ताला की तरफ से वक्त मुकर्रर है, फर्ज हज का भी और नफल हज भी उसी में हो सकता है कुर्बानी। तो ये दो इबादतें ऐसी हैं कि इनके मुकर्रर औकात के अलावा हो सकती। तो अब ये जो 10 दिन हैं ज़ुलहिज्जा के अशरा, वो ऐसे 10 दिन हैं कि देखो इन 10 दिनों में हम रोजे तो नमाज तो पढ़ते ही हैं रोजाना, रोजे भी रख सकेंगे और कुर्बानी के दिन आए तो कुर्बानी भी करेंगे, और हज के दिनों में हज भी करना चाहेंगे। वह तमाम इबादतें इन दिनों में की जा सकती। रमजान का महीना अपनी जगह पर कितना ही बरकत वाला अजमत वाला, लेकिन कोई उसमें हज करना चाहे तो नहीं कर सकता, कोई उसमें कुर्बानी करना चाहे तो नहीं कर सकता। तो भैया ये दिन ऐसे हैं, सारी इबादतें इसमें अदा होती। इसीलिए उलमा ने लिखा है कि इन दिनों को साल के तमाम दिनों के ऊपर क्या हासिल है, फजीलत हासिल। नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम का इरशाद है बुखारी शरीफ में, हज़रत अब्दुल्लाह इब्ने अब्बास नकल करते हैं कि साल के किसी भी दिनों में अल्लाह को नेक अमल इतना पसंद नहीं जितना इन 10 दिनों में। कोई भी नेक अमल आप करो, अमल की भी ताइन नहीं कि ये रोज़ा रखोगे तो आप अल्लाह, नहीं, रोज़ा रखो, नमाज पढ़ो, सदका खैरात करो, कुरान की तिलावत करो, तस्बीह पढ़ो, तो जो कोई भी नेक अमल अल्लाह को किसी भी दिनों में इतना महबूब और पसंद नहीं जितना इन 10 दिनों के अंदर। यहाँ तक के सहाबा ने पूछा कि अल्लाह के रसूल, अल्लाह के रास्ते में जिहाद करना, क्योंकि अल्लाह के रास्ते में जिहाद करना बड़ा ऊंचा अमल है, तो क्या इन दिनों में कोई आदमी कुरान की तिलावत करेगा तो उसकी वो कुरान की तिलावत और दिनों में किए गए हुए अल्लाह के रास्ते में जिहाद से भी बढ़कर है, यानी और दिनों में अल्लाह के रास्ते में जिहाद करना भी इन दिनों के किसी भी अमल का मुकाबला नहीं करता? बिल्कुल नहीं। ये आप इन दिनों में कुरान पढ़ेंगे, तस्बीह पढ़ेंगे, तो उसका भी सवाब और दिनों के जिहाद से भी बढ़कर के मिलेगा। अलबत्ता हुज़ूर फरमाते हैं कोई आदमी अपनी जान और माल लेके, अपनी जान और घोड़ा वोड़ा लेके निकला जिहाद के अंदर और खुद भी शहीद हो गया और अपने माल को भी क्या कर दिया, कुर्बान कर दिया, और खुद वापस लेके, वो तो उसका वो अमल तो अलबत्ता इतना ऊंचा है कि इन दिनों का कोई अमल उसका मुकाबला
نہیں کر سکتا.
بہرحال اس سے معلوم ہوا کہ ان دنوں میں کوئی بھی عمل اللہ تعالیٰ کو بہت پسند ہے. یہ حضرت عبداللہ ابن عباس رضی اللہ تعالیٰ عنہما کی روایت ہے بخاری شریف میں. حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ کی روایت ترمذی میں ہے, ابن ماجہ میں ہے. فرماتے ہیں نبی کریم صلی اللہ علیہ وسلم کہ کسی بھی دنوں میں اللہ کو اپنی عبادت اتنی پیاری نہیں ہے جتنی ان دنوں میں. یعنی ان دنوں کوئی بندہ اللہ کی عبادت کرے تو اللہ تعالیٰ کو بہت پسند آتی ہے, اور دنوں میں اتنی جتنی ان دنوں میں پسند ہے. اور پھر فرماتے ہیں ان دنوں میں سے ہر دن کا روزہ اس کا ثواب سال بھر کے روزوں کے برابر. اب اس ان دس دنوں میں نو دنوں میں روزہ رکھا جا سکتا ہے, دسواں دن جو عید کا ہے اس میں روزہ نہیں رکھ سکتے. اور ان راتوں میں سے ہر رات کی عبادت کا ثواب شب قدر کی عبادت کے برابر. اب دیکھو شب قدر تو ایک آتی ہے وہاں رمضان میں, اور یہاں دس راتوں میں آپ عبادت کریں گے, اور شب قدر کو تو ڈھونڈنا پڑے گا. سمجھایا کہ نہیں, پتا نہیں ملی کہ نہیں ملی. لوگ رمضان میں اس کے اس میں رہتے ہیں نا, تلاش اور جستجو میں رہتے ہیں, اور یہاں تو نکی ہے ایک دم طے کہ بھائی آپ رات بھر عبادت کرو, آپ کے نام جو ہے شب قدر کے برابر عبادت کا ثواب لکھ دیا جائے. دیکھو کتنا کتنی بڑی فضیلت ہے. اور حضرت عبداللہ ابن عمر رضی اللہ تعالیٰ عنہ کی روایت ہے مسند احمد کے اندر کہ نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا سال کے کسی دنوں میں بھی جو ہے اللہ کی عبادت اتنی عظمت والی اور اتنی پیاری اللہ کو نہیں ہے جتنی ان دنوں میں. اس لیے حضور فرماتے ہیں فاکثروا فیہا التکبیر التحلیل والتکبیر والتحمید, ان دنوں کے اندر تم جو ہے لا الہ الا اللہ اللہ اکبر اور الحمدللہ کثرت سے پڑھو. وہ تکبیر تشریق میں آ جاتا ہے اللہ اکبر اللہ اکبر لا الہ الا اللہ اللہ اکبر اللہ اکبر وللہ الحمد, تو اس میں تحلیل بھی آ گئی تکبیر بھی آ گئی اور وللہ الحمد تحمید بھی آ گئی. تو یہ خاص ان دنوں کے لیے یہ تسبیح جو ہے آتی ہے حدیث میں اور بخاری شریف کے اندر موجود ہے. حضرت عبداللہ ابن عباس رضی اللہ تعالیٰ عنہما فرماتے ہیں کہ قرآن میں ہے وَلْيَشْهَدُوا مَنَافِعَ لَهُمْ وَلْيَذْكُرُوا اسْمَ اللَّهِ فِي أَيَّامٍ مَعْلُومَاتٍ, لوگ حج کے زمانے میں اپنے فائدے کی چیزیں حاصل کرنے کے لیے وہاں حاضری دیں اور اللہ کا ذکر کریں مقررہ دنوں میں ایام معلومات. حضرت عبداللہ ابن عباس رضی اللہ تعالیٰ عنہ فرماتے ہیں معلومات سے مراد یہ دس دن کون سے, ذوالحجہ. اور وذکر اللہ فی ایام معدودات, یوں بھی آیا گنتی کے دنوں میں اللہ کو یاد کرو. اس کی شرح میں حضرت ابن عباس فرماتے ہیں اس سے مراد ایام تشریق, ایام معدودات ایام تشریق, اور ایام معلومات یہ دس دن. گویا ان دنوں میں اللہ کا ذکر کثرت سے کرنا چاہیے. بخاری شریف میں ہے کہ حضرت عبداللہ ابن عمر حضرت ابو ہریرہ یہ دس دنوں کے اندر گھر سے باہر نکلتے تھے زور سے تکبیر پڑھتے تھے, اور ان کی تکبیر سن کر لوگ بھی زور سے تکبیر پڑھتے تھے. پر حضرت عبداللہ ابن عمر کا تو معمول تھا اٹھتے بیٹھتے چلتے پھرتے لیٹے ان دنوں میں کثرت سے تکبیر پڑھتے. ہمارے یہاں وہ تکبیر کا رواج حالانکہ فقہ کی کتابوں میں بھی لکھا ہے کہ بقرعید کی نماز کے لیے جب جاوے تو زور سے تکبیر تشریق پڑھتا ہوا جائے, اور عید الفطر کی نماز کے لیے جاوے تو بھی پڑھے لیکن آہستہ, لیکن یہ زور سے مسلمانوں کی شان ظاہر ہو. اب کوئی تکبیر پڑھنے کا اہتمام ہی نہیں کرتا, حالانکہ ان چیزوں کو کا اہتمام کرنا چاہیے, اور یہ وہ عبادتیں ہیں جو اللہ تبارک تعالیٰ کو بہت پسند ہیں. اور ان دنوں کے اندر ایک اور عبادت ہے جو باقاعدہ واجب کی گئی ہے کہ نویں ذوالحجہ یعنی عرفہ کے دن کی صبح فجر کی نماز سے لے کر کے تیرہویں ذوالحجہ کی عصر کی نماز تک کل 23 نمازیں ہوتی, ہر نماز کے بعد ایک مرتبہ تکبیر تشریق کہنا واجب ہے. مرد ہو یا عورتیں ہوں, مقیم ہو یا مسافر ہو, ہر ایک کے لیے اللہ اکبر اللہ اکبر لا الہ الا اللہ اللہ اکبر اللہ اکبر وللہ الحمد. وہ تو ہم مسجد میں ہوتے ہیں, وہ کوئی پڑھتا ہے تو پھر سب کو یاد دیا جاتا ہے. سمجھ میں آیا کہ نہیں, یہ تکبیر تشریق اس کو واجب قرار دیا گیا ہے، اس کا اہتمام ہونا چاہیے. اور پھر ان ذی الحجہ کے ان دنوں ہی میں نو دسویں گیارہویں اور بارہویں میں قربانی کی جاتی ہے. اور قربانی جو صاحب نصاب ہے، دیکھو بہت سے لوگ یوں سمجھتے ہیں کہ جس پر زکوٰۃ فرض ہے اسی پر قربانی واجب ہے، حالانکہ قربانی کا جو نصاب ہے وہ زکوٰۃ کے نصاب سے ذرا ہلکا ہے. بہت سے وہ لوگ ہیں جن کے اوپر زکوٰۃ فرض نہیں لیکن قربانی واجب ہے، صدقۃ الفطر واجب ہے. زکوٰۃ کے وجوب کے لیے گویا نصاب جو ہے کہ کوئی آدمی 612 گرام اور 360 ملی گرام چاندی کا مالک ہو، چاندی یا سونا یا تجارت کا سامان. دیکھو زکوٰۃ کے اندر زکوٰۃ فرض ہونے کے لیے مال نامی یعنی بڑھنے والا مال ہونا چاہیے. اب بڑھنے والا مال ایک تو بڑھتا ہوا نظر آتا ہے، جیسے کہ یہ چوپائے ہیں مویشی، کسی نے گائیں پال رکھی ہے، بکریاں پال رکھی ہیں، اونٹ پال رکھے ہیں، اس زمانے میں ہوتے تھے. اور دوسرا بڑھنے والا وہ مال کہ جس میں تجارت کی صلاحیت ہے. تو اس میں سے دو مال تو ایسے ہیں جن کو اللہ نے تجارت کے لیے پیدا ہی کیا، سونا اور چاندی، ان کو سمن خلقی کہتے ہیں. تو جس کے پاس سونا اور چاندی ہو وہ چاہے ان سے جو تجارت کی نیت کرے یا نہ کرے، اس میں زکوٰۃ فرض ہے. یہ سمن خلقی ہونے کی وجہ سے گویا یہ دو دھاتیں ایسی ہے کہ اللہ تعالیٰ نے خرید و فروخت کے لیے ہی پیدا کی ہے. اور قدرت کا نظام دیکھو، جب سے دنیا پیدا ہوئی تب سے آج تک لوگوں کی اس کے اندر محبتیں اور اس کی قیمت، آج تک اس کا کبھی ڈی ویلیویشن نہیں ہوا. نوٹوں کا ہو جاوے لیکن اس کا نہیں ہو سکتا، اس کا سونے اور، بلکہ لوگ تو حفاظت کے لیے بہت سے انہی کو خرید کر کے محفوظ رکھتے ہیں. آج تک کبھی اس کا جمع کرنے والا یہ نہیں جائے گا کہ اس کو کھوٹ ہوئی ہو. تو بہرحال ان دو دھاتوں کو اللہ تعالیٰ نے پیدا ہی کیا اکائی کے لیے، خرید و فروخت کے لیے. اسی لیے فقہا کہتے ہیں یہ سمان خلقی ہیں. خلقی تو اب اس کے مطلب جس کے پاس وہ ہیں وہ اس کے ذریعے سے خرید و فروخت کرے یا نہ کرے، تجارت کے حکم میں ہے، اس میں تو زکوٰۃ فرض ہو جائے گی. اور یہ جو کرنسی ہے نوٹ، اس کو فقہا نے کہا کہ یہ سمن عرفی ہے، یعنی حکومت نے اس کو خرید و فروخت کرنے کے لیے چھاپا ہے. تو جب تک کہ وہ چلتا ہے، کرنسی جاری ہے، تو وہ بھی اسی حکموں میں ہے. اس کے علاوہ باقی مال جو ہے، باقی کوئی بھی مال جب تک کہ اس میں تجارت کی نیت نہ ہو وہاں تک زکوٰۃ اس میں فرض نہیں. تجارت کی نیت ہوگی تو ہی وہ بڑھنے والا بنے گا. میں 10 لاکھ کرسیاں لا کر کے اپنے گھر میں رکھ لوں تو وہ پڑے پڑے کوئی اس میں سے دوسری کرسیاں پیدا ہونے والی نہیں ہیں. لیکن یہ لایا ہوں میں کائی کے لیے، تجارت کے لیے، تجارت کے لیے لایا ہوں تو اس میں سے نفع ملے گا، مجھے بڑھوتری ہوتی. تجارت کی نیت ایک ایسی نیت ہے کہ جو اس چیزوں کو کیا کرتی ہے، مٹی بھی ہو تو اس میں بھی نیت اگر تجارت کی ہے، تجارت کرے گا تو اس میں بھی اس کو کچھ نہ کچھ ملے گا. تو گویا دوسرے تمام اموال نامی بڑھنے والے اسی وقت بنتے ہیں جبکہ تجارت کی نیت ہو. تو یہ چار مال ہیں جن میں زکوٰۃ فرض ہوتی ہے، وہ مویشی کو چھوڑ کر، اس میں سونے میں اور چاندی، یہ تو قدرتی طور پر تجارت کے لیے ہیں، اور کرنسی یہ عرفی اعتبار سے، اور اس کے علاوہ جتنے بھی اموال ہیں وہ اس میں اگر نیت کائی کی ہے تجارت کی، اس میں فرض ہوگی زکوٰۃ. اب یہ تو زکوٰۃ کی بات تھی. اب کسی کے پاس مال ہے لیکن تجارت کی نیت نہیں کی ہے، آپ کے پاس جو ہے گھر کے اندر بہت سارے برتن ہیں، 2 لاکھ کے برتن ہیں، تپیلے ہانڈے وانڈے سب، سمجھا کہ نہیں، آپ کے کام نہیں آتے، لیکن آپ نے اس میں تجارت کی نیت نہیں کی ہے. تو یہ 2 لاکھ کے ہانڈوں میں اگر تجارت کی نیت نہیں ہے تو زکوٰۃ فرض، لیکن یہ ہے آپ کی ضرورت سے زیادہ، اس لیے اس میں قربانی واجب ہے اور اس میں صدقۃ الفطر واجب ہے. 2 لاکھ کے کیا، وہ میں نے کہا نہیں، 613 گرام چاندی کے برابر ہو تو उसके अंदर क्या हो जाएगी, कुर्बानी वाजिब हो जाएगी। आजकल क्या होता है लोगों के घरों में, या आप क्या कहते हैं वो शोकेश, शोकेश एक छोटी सी अलमारी होती है, उसके अंदर बहुत फजूलियात जमा कर दी जाती है, ये क्या है, ये क्या है। अब उसकी कीमत बहुत सारी है, किसी काम की नहीं, लेकिन बहरहाल उसको अगर कीमत शुमार की जाए तो मान लीजिए कि वो 50,000 की है। अब ये सब जरूरत से ज्यादा है, तो इसके अंदर जकात तो फर्ज नहीं, क्योंकि तिजारत की नीयत नहीं, ये तो ऐसे शो के लिए लाया है, जकात फर्ज नहीं, लेकिन इस आदमी पर कुर्बानी वाजिब हो जाएगी, कुर्बानी इस पर वाजिब, सदकतुल फितर इस पर वाजिब है। या आपके पास एक आप जिस मकान में रहते हैं वो, और दूसरा मकान आपके पास जायद है जिसमें रहाइश की जरूरत वधारे का है, कभी कोई मेहमान आया तो चला आया, वरना कुछ ऐसे पड़ा है, एक फ्लैट पड़ा है आपके पास, एक प्लॉट पड़ा है, प्लॉट फ्लैट नहीं प्लेट, समझा कि नहीं, तो उसके ऊपर भी क्या वाजिब हो जाएगी। हालांकि ये प्लॉट जो है आपने आइंदा जरूरत के लिए, मैंने अभी जरूरत नहीं है उसकी, तो इस पर जकात तो फर्ज नहीं है, लेकिन कुर्बानी वाली, तो कुर्बानी का मसला बहुत से लोग गलत फहमी में शिकार हैं, वो यूँ समझते हैं कि हम पर ज़कात तो फ़र्ज़ नहीं इसलिए कुर्बानी भी नहीं है। नहीं, बहुत से ऐसे लोग हैं जिनके ऊपर कुर्बानी वाजिब है, लेकिन भले ज़कात फ़र्ज न हो, सदकतुल फितर भी है उन पर, चुनांचे बहुत से लोग सदकतुल फितर अदा करते हैं, उनको पूछेंगे वो मेरे को वाजिब, और फिर उसको यूँ कहेंगे फिर कुर्बानी तो वो वाजिब नहीं है। अरे तू बकाला में खुद मुफ्ती बन गया, तू यूं कहता है कि कुर्बानी वाजिब है, अरे सदकतुल फितर वाजिब कुर्बानी, तुझे एक कौन सी किताब में मसला मिला। ये लोग भी अपने तौर पर फैसला कर लेते हैं, जैसे बहुत से कुर्सी पर नमाज पढ़ते हैं ना, तो अपने तौर पर तय कर लेते हैं, अरे भाई आपको ऐसी कोई उजरा पेश आए तो पहले मुफ्तियों से मिलो और खूब तहकीक कर लो, वो इजाजत दें तो, ना ऐसा नहीं कि कुर्सी पड़ी हुई है तो आकर बैठ गई और कुर्सी के ऊपर नमाज पढ़ ली, ऐसा मत करना। तो बहरहाल मेरे कहने का मतलब यह है कि ये कुर्बानी जो है वो बहुत से लोगों पर वाजिब होती है, अगरचे उन पर ज़कात फ़र्ज न हो, इसलिए कुर्बानी अभी इस महीने में कुर्बानी भी है, और कुर्बानी की बड़ी ताकीद आई, कुर्बानी के सिलसिले में साहबा ने पूछा हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम से, या सलाम महाजिल अजाही, ये कुर्बानियाँ क्या है, तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने जवाब में फरमाया सुन्नत अबीकुम इब्राहिम, क्योंकि ये सब अरब जो हैं हजरत इब्राहिम की औलाद हैं, ठीक है, तो तुम्हारे अब्बा इब्राहिम की सुन्नत है, क्या उनको और ज़्यादा मानूस करने के लिए, तो घर की चीज़ है, कहने का मतलब ये है। और फिर इन्होंने पूछा फमाला नाफिया, तो हमको क्या मिलेगा, तो कहा बिल्कुल निशारतिन हसनतुन, कुर्बानी के जानवर के हर बाल के बदले में एक नेकी, जितने बाल होते हैं। और हदीस में आता है आदमी जब कुर्बानी का जानवर ज़बह करता है तो उसका खून ज़मीन पर गिरे उससे पहले वो अल्लाह के यहाँ मकबूल हो जाती है। और हदीस में यह भी है कि इन कुर्बानी के 3 दिनों में जानवर का, यानी कुर्बानी के जानवर का खून बहाने से बढ़कर कोई इबादत अल्लाह को पसंद नहीं। तो बहरहाल ये कुर्बानी वाजिब है, और इसीलिए हदीस में आता है हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि मन वजद सातन वलम युज़हे फला यक़रबन्न मुसल्लाना, कि जिसके अंदर कुर्बानी करने की ताकत है, यानी उस पर कुर्बानी वाजिब है, और उसके बावजूद कुर्बानी नहीं की, वो हमारी ईदगाह में नो एंट्री, ईदगाह में आने की इजाज़त नहीं दी हुज़ूर ने, वह उसको हक नहीं है ईद की खुशी मनाने का, कुर्बानी तो तुम्हारे वाजिब है फिर भी नहीं करते, कुर्बानी करनी पड़ेगी। तो बहरहाल ये कुर्बानी की भी बड़ी अहमियत है, उसका एहतमाम, और जितनों ने कुर्बानी जिन पर वाजिब है वो भी, और वाजिब नहीं है फिर भी नफल रखी है, तो उनके लिए हुक्म ये है कि चांद होते ही वो जब तक कुर्बानी ज़बह न करें वहाँ तक नाखून और बाल नहीं कटवाने। हमारे यहाँ इमाम मोहम्मद के नज़दीक तो ये वाजिब है ये हुक्म, हनफिया के यहाँ ये सुन्नत है, लेकिन बहरहाल हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम ने ये हुक्म दिया, उलमा लिखते हैं इसमें क्या हिकमत है, तो दरअसल देखो जैसा कि अभी मैंने बताया इन्हीं दिनों में एक इबादत वहां अदा की जाती है, कहां? मक्का मुकर्रमा में, हज के जगहों में। तो जो आदमी अहराम बांधता है, अहराम बांधने वाले को मना कर दिया गया कि तुम जो है नाखून नहीं काट सकते, नहीं बाल कटवा सकते हो, और भी बहुत सारी पाबंदियां, उनमें से ये दो पाबंदियां। अब यहाँ कुर्बानी वाले को भी ये कहा, तो गोया अल्लाह तबरक ताला इस हुक्म के जरिए से कुर्बानी करने वालों को गोया मुशाबह बनाते हैं, बताते हैं किसके, हजियों के। और गोया यहाँ बैठे बैठे जो रहमतें हाजी पर अल्लाह ताला वहाँ नाजिल फरमाते हैं, उसमें से कुछ हिस्सा अल्लाह मियाँ हमको भी देना चाहते हैं, इसलिए ये हुक्म देगा, इसलिए इसका भी अहतमाम होना चाहिए, इन चीज़ों का भी। तो बहरहाल यह काम है, इन चीज़ों का अहतमाम किया जाए और उसकी अदायगी की तरफ तवज्जो हो, अपने घरों में भी, खुद भी, घर की औरतों को, बच्चों को भी बातें बतलाई जाए, क्या बचपन से उनकी तरबियत हो, रोज़ों का भी अहतमाम हो, या और दूसरी इबादतों का भी। ये दिन बड़े बरकत वाले हैं, अपने आप को कम से कम इन दिनों के अंदर गुनाहों से बचाने का भी अहतमाम। ऐसे बरकत वाले दिनों में भी कोई आदमी अगर गुनाह कर ले तो उससे बड़ा महरूम और क्या कौन हो सकता है। इन दिनों में गुनाह करने की नहुसत ये होगी कि फिर साल भर गुनाह से वो बच पाता नहीं है, और इन दिनों में अगर अपने आप को बचा लेगा तो अल्लाह ताला और दिनों में भी गुनाहों से बचने की तौफीक अता फरमाएंगे। तो बहरहाल ये मुबारक दिन अल्लाह ताला ने हमें दिए हैं, उसकी हमें क्या करनी चाहिए। कदर उलमा ने लिखा है कि नेकियों के दो मौसम हैं, दो सीजन, एक तो रमज़ान का महीना कि उसमें भी नेकियां अल्लाह ताला बहुत देते हैं, एक फ़र्ज को का सवाब 70 फ़र्ज के बराबर और नफल का सवाब फ़र्ज के बराबर, लोहा सोने के भाव बिकता है वहाँ, समझा कि नहीं। और दूसरा मौसम ये अशरे ज़िलहिज्जा, उसके अंदर भी अल्लाह ताला की तरफ से बड़ा सवाब दिया जाता है, इसलिए इन सीज़नों को हम वसूल कर लें, समझा कि नहीं। और जितना ज़्यादा वसूल करेंगे इतना हमारे लिए फ़ायदा ही फ़ायदा है। अल्लाह ताला मुझे भी तौफीक अता फरमाए, आपको भी करेंगे, यानी कोशिश करो, अल्लाह से दुआओं का अहतमाम करो और अपने घर के अंदर भी ऐसा माहौल बनाओ रोज़ाना इसी इरादे से। हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने ये बात फरमाई है, इन दिनों में अल्लाह को अमल जितना महबूब है, और मैं इसलिए ये करता हूँ, कुरान पढ़ता हूँ, इसीलिए तस्बीह पढ़ रहा हूँ, इसके लिए कर रहा हूँ, उसकी वजह से मज़ीद इसका फ़ायदा हासिल होगा।
ये बयान आपकी खिदमत में www.muftiahmedkhanpuri.com की तरफ से पेश किया जा रहा है।
सुभानक अल्लाहुम्मा व बिहमदिका व तबारक अस्मुका व तआला जद्दुका व ला इलाहा गैरुक, अल्लाहुम्मा सल्ली व सल्लिम व बारिक अला सय्यिदिना व लाना मुहम्मद व अला आलि सय्यिदिना व मौलाना मुहम्मद कमा तुहिब्बु व तरदा बिअददि मा तुहिब्बु व तरदा। ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكونن من الخاسرين اللهم وفقنا لما تحب وترضى من القول والعمل والفعل والنيه والهدى اے اللہ تو نے محض اپنے فضل سے ایسے مبارک ایام ہمیں عطا فرمائے ہیں، اللہ ان کی قدردانی کی ہمیں توفیق عطا فرما، ان مبارک دنوں میں زیادہ سے زیادہ اے اللہ تیری اطاعت و فرمانبرداری، तेरी इबादतों का अहतमाम और गुनाहों से बचने का अहतमाम हमें नसीब फरमा। हमें भी हमारे घर के तमाम छोटों बड़ों हर हर फर्द को इसकी तौफीक अता फरमा, हर किस्म की मासियतों से हमारी पूरी पूरी हिफाजत फरमा। अरे अल्लाह तेरे नेक बंदे, तेरे मकबूल बंदे इन अय्याम को जिस तरह गुजारते हैं उसी तरह गुजारना हमारे लिए आसान फरमा दे। रब्बना तकब्बल मिन्ना इन्नका अंतस समीउल अलीम व तुब अलैना إنك أنت التواب الرحيم صلى الله تعالى على خير خلقه سيدنا ومولانا محمد وآله وأصحابه أجمعين برحمتك.
یہ بیان آپ کی خدمت میں www.muftiahmedkhanpuri.com کی طرف سے پیش کیا جا رہا ہے۔